नमस्कार, कार्यक्रम जनसरकारमा स्वागत गर्छु म क्रान्ति शाह। कार्यक्रम जनसरकार मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जमा हरेक दिन बेलुकी 7 बजेदेखि प्रसारण हुँदै आइरहेको छ। कार्यक्रम जनसरकारमा हामीले जनताको सरकारसँग जोडिएका समसामयिक विषयवस्तुहरूका विषयमा संवाद र छलफल गर्दै आइरहेका छौँ। हिजो मात्र संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच पार्टी एकीकरण भई नयाँ समाजवादी पार्टी गठन भएको छ। फोरम नेपाल र नयाँ शक्ति पार्टी बीचको एकीकरणका विषयमा अहिले राजनीतिक वृत्तमा विभिन्न चर्चा परिचर्चाहरू भइरहेको छ। नयाँ गठन भएको समाजवादी पार्टीले आफूलाई नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने दावी गरेको छ। कार्यक्रम जनसरकारमा आज हामी यसै विषयमा कुराकानी गर्दैछौँ र कुराकानीका लागि अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा राजनीतिक विश्लेषक राजेश अहिराज हुनुहुन्छ। राजेशजी, यहाँलाई स्वागत छ नारायण एफएममा। हिजो मात्र संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच एकीकरण भएको छ र नयाँ पार्टीको नाम समाजवादी पार्टी राखिएको छ। यो दुवै दलको एकीकरण र एकतालाई तपाईँले कसरी लिनु भएको छ, कसरी विश्लेषण गर्नुहुन्छ?
एकीकरण आफैमा राम्रो कर्म हो। विचार मिल्ने, स्वभाव मिल्ने, कार्यशैली मिल्ने र राम्रो परिणाम दिने उद्देश्यका निमित्त यदि एकीकरण गरिन्छ भने त्यो सकारात्मक कुरा। तर धार नमिल्ने, विचार नमिल्ने, एकअर्कासँग बिल्कुलै फरक स्वभाव रहेका, एकअर्कासँग कहीँ कतै कुनै रूपमा नमिलेका पात्रहरू यदि एकीकृत हुन्छ भने त्यसले चिन्ता र चासो जन्माउँछ। गौर घटनामा मधेसीलाई लखेटी लखेटी मार्ने वीरेन्द्र यादवजीको पार्टी र माओवादी हामी हौ भनेर मार्न लगाउने बाबुरामजीको पार्टीको बिचको एकीकरणले चिन्ता ल्याएको छ। यो संविधान जारी गर्ने प्रमुख पात्र बाबुरामजी र यो संविधान ठिक होइन, यो संविधान मधेसलाई संविधान होइन, कालो दिवस मनाउनु पर्छ, संविधान जलाउनु पर्छ, मधेसमा आन्दोलन गरेर पुनर्लेखन गराउनु पर्छ भनेर दावी गर्ने उपेन यादवजीको एकीकरणले चिन्ता ल्याएको छ। यो सरकार बिल्कुलै गलत हो, यो सरकार ठिक हुँदै होइन भनिराख्दा त्यही सरकारको उप प्रधानमन्त्रीसँग बाबुरामजीले गरेको एकीकरणले चिन्ता ल्याएको छ। अर्थात् धार धारणा र धरातल बिल्कुलै नमिल्ने, एकअर्कासँग प्रतिस्पर्धी देखिएका, एकअर्काका विरुद्धमा उभिराखेका पात्रहरू बीचको यो एकीकरणले वास्तवमा चिन्ता ल्याएको छ।
तपाईँले यो एकीकरणकै सन्दर्भमा के भन्नुभएको छ भने यो फोरम र नयाँ शक्ति पार्टी बीचको एकता स्वार्थ प्रेरित छ, दुई दलले आफूलाई लगानी गर्ने आफ्नो मालिकको आदेश मानेर बलजब्ती एकता गरेको भनेर तपाईँले सञ्चार माध्यममा बोल्नु भएको छ। के हो कुरो, अलिकति खोलेर सहज रूपमा भनिदिनुहोस् न, त्यो मालिक भनेको के हो, त्यो स्वार्थ भनेको के हो?
के देखिन्छ भने हिजोसम्म यो सरकार बिल्कुलै ठिक होइन, यो सरकारलाई पदच्युत गर्नुपर्छ, यसले भ्रष्टाचार जन्मायो, यो सरकार देश हितमा छैन भनेर बोल्दा बोल्दै पनि नथाक्ने डाक्टर बाबुराम भट्टराईसँग यही सरकारमा रहेका उप प्रधानमन्त्रीले सरकार छोडिकन गरेको सम्झौता, यो संविधान चाहिँ गजब राम्ररी गरी मेहनत गरेका छौँ भन्ने र संविधान जारी भयो कि भोलिपल्ट यो संविधान ठिक छैन भन्ने पात्र डाक्टर बाबुराम भट्टराई, 17,000 नेपालीलाई मार्ने दलको नेतृत्व गर्ने डाक्टर बाबुराम भट्टराईले मधेसमा पटक पटक आन्दोलन गरेर हजारौँ मान्छेलाई शहादत गराउन बाध्य गर्ने उपेन यादवसँग गरिएका सम्झौता वास्तवमा चिन्ताको विषय हो। किनभने तपाईँ सम्झिनुभयो भने मधेस आन्दोलनको जगमा जन्मिएको पात्र हो उपेन यादव, जसले बिस्तारै बिस्तारै मधेसवाद छोड्यो, पछि मधेसी शब्द छोडिसक्यो, त्यसपछि हिजोबाट फोरम भन्ने शब्द छोडिसक्यो। अर्थात् जसको जुन धरातल हो उसले आफ्नो धरातलसम्म बिर्सेर यदि काम गर्छ भने यसले के देखाउँछ, यति स्वचालित छैनन् भन्ने कुराको सङ्केत देखाउँछ। मान्छेले आफ्नो धरातल बिर्सिनु हुँदैन, मान्छेले आफ्नो मत बिर्सिनु हुँदैन, मान्छेले आफूले उठाएका एजेन्डा र आफ्नो अस्तित्व बिर्सिनु हुँदैन। आफ्नो अस्तित्व, आफ्नो आधार, आफ्नो धरातल सबैले ड्याम्मै छोडेर त्यो पात्रसँग एकीकरण गर्नु जसका विरुद्धमा लडिएको थियो, जसको लागि त्यो चाहिँ मधेसको हितमा छैन, यो देशको हितमा छैन, यो दल ठिक छैन भनेर मान्छे मारिएको थियो, त्यो पात्रसँगको अस्वाभाविक अप्राकृतिक गठबन्धन जुन भएको छ, यो चाहिँ वास्तवमा राम्रो सङ्केत होइन। तर यो किन भयो भनेर खोतल्दै जाँदाखेरि यसका पछाडि तिनवटा आधार देखिएको छ। पहिलो आधार के हो भने नेपाल कम्युनिस्ट पार्टीमा न अटेका, न अटाइएका, अट्न नदिइएका विभिन्न पात्रहरू जो चाहिँ असन्तुष्ट छन्, ती पात्रहरूमध्ये पूर्व एमाले र पूर्व माओवादीलाई तानेर आफ्नो यो पार्टीमा ल्याउन सकिन्छ कि भनेर एउटा निगेटिभ बक्सको रूपमा यसलाई प्रयोग गरिन्छ भनेर चार दिन पहिले मैले यो कुरा उठाएको थिएँ। त्यो एउटा निगेटिभ बक्स बनाउँछ, त्योभन्दा बढी यो केही होइन भनेर यो कुरा उठाएँ। अर्थात् पूर्व एमालेको रूपमा रहेका हाम्रो उपेन्द्र यादवजी र पूर्व माओवादी दाउराम भट्टराईजीले आफ्ना पूर्व मित्रहरूलाई तानेर एउटा निगेटिभ बक्स बनाएर त्यसलाई सङ्कलन गर्छौँ भनेर यो तिन दिन चार दिन पहिला मैले उठाएको विषय वस्तुलाई हिजो बाबाले पुष्टि गर्नुभयो कि नेपालभित्र निसासिएका साथीहरू आउनु है भनेर उहाँले स्पष्ट रूपबाट बोल्नुभयो। त्यो कुराको पुष्टि भयो। अर्को के भयो भने यो मुलुकमा सातवटै प्रदेश हुँदाखेरि निसासी राखेको जनताहरू हामीले कति कर तिर्ने, किन कर तिर्ने, हामीले नेतालाई किन पाल्ने, कसैलाई भ्रष्टाचार गर्न, कसैलाई गाडी चढ्न, कसैका श्रीमती र छोराछोरीलाई राजनीतिक मृत्यु दिलाउन हामीले किन यो व्यवस्था खेल्नु पर्ने भनेर विरोध भइराखेको अवस्थामा अब सातवटाले होइन अब एघारवटा प्रदेश चाहिन्छ भनेर उहाँले जुन कुरा उच्चारण गर्नुभयो, यसले के देखाउँछ भने अब देशमा द्वन्द्व असम्भावित छ, अब द्वन्द्व गर्नुपर्छ, गराउनुपर्छ भन्ने खालको धारणा देखायो। अर्थात् यो के हो भने यो विधि व्यवस्थालाई कायम हुन नदिन, यतालाई कायम हुन नदिन, नेपालमा यो व्यवस्थालाई हुन नदिन, एउटा प्रक्रियामा जान नदिन, अब अवरोध गर्नुपर्छ भन्ने मान्यता देखायो। दोस्रो कुरो के देखायो भने अहिलेको सरकारमा प्रधानमन्त्रीको रूपमा रहेका केपी ओलीलाई परिवर्तन गरी अरू कुनै पात्र ल्याउनको लागि अर्थात् सरकारमा व्यक्ति परिवर्तन गर्न, प्रधानमन्त्रीको पदमा व्यक्ति परिवर्तन गर्नको लागि यो पार्टीभित्रकै कुनै ठुलो नेताको सङ्केतमा यो गरिएका अर्को एउटा कार्ड हो, अर्को एउटा प्रपञ्च हो, अर्को एउटा हतियार हो कि उपेन्द्र यादवजीले, बाबुरामजीले अरू पनि सभासदहरू रहेका दलहरूलाई जोड्दै जाने, पछि एउटा ठुलो चित्र बनाउने र इलेभेन्थ आवरमा अर्थात् केपी ओली प्रधानमन्त्री नरहने अवस्था पक्का पक्की भइसकेपछि सरकार छोड्ने र वेटिङ प्राइम मिनिस्टरसँग तालमेल गरेर त्यसपछि फेरि तिनलाई नै सघाएर सरकारमा जाने। अर्थात् यो सबै गेमलाई हेर्दाखेरि यो राजनीतिक स्थायित्वको विरुद्धमा, देशको शान्तिको विरुद्धमा, यो विचारधारा नैतिकताको विरुद्धमा, आदर्शका विरुद्धमा गरिएका यो एउटा यो एकीकरण हो, यसले चाहिँ देश हित गर्दैन भने मेरो आफ्नो बुझाइ हो।
तपाईँले चाहिँ यो पछिल्लो केही दिनमा सामाजिक सञ्जालमा तपाईँका स्टेटसहरू पोस्टहरू हेर्दाखेरि तपाईँ जो मधेसमा जुन शक्ति प्राप्त दलहरू छन्, सरकार चलाइरहेका छन् प्रदेश दुईमा, ती मधेसी दलको विरुद्ध तपाईँका निकै नकारात्मक टिप्पणीहरू आइरहेका छन्। अहिले एकताको विषयमा पनि तपाईँको नेगेटिभ अथवा नकारात्मक विश्लेषणहरू मात्रै आइरहेका छन्। यति धेरै तपाईँ मधेसी दलप्रति किन नेगेटिभ बन्नु भएको, नकारात्मक बन्नु भएको?
सकारात्मक र नकारात्मक भन्ने कुरा त तपाईँ कहाँ उभिनु भएको छ त्यसमा भर पर्छ।
हजुर,
काङ्ग्रेस एमाले गलत छ त्यही भएर मधेसी दलको जन्म भएको हो भनेर बोल्ने मधेसी नेताहरू, काङ्ग्रेस एमाले जस्तै जातिवाद गर्ने, जस्तै भ्रष्टाचार गर्ने, उनीहरू जस्तै अपराध गर्ने, उनीहरू जस्तै राज्यको साधन स्रोतको दोहन गर्ने, उनीहरू जस्तै नागरिक नागरिक जातीय राजनीति गर्ने हो भने यी मधेसी दलको अस्तित्व किन, हामीले किन चाहियो? हामीले ठगिनु नै छ भने दुई ठाउँबाट किन ठगिनु? एक ठाउँ काफी थियो। यदि ठुला पार्टी जस्तै मधेसी दलका नेताहरू पनि जातीयता, परिवारवाद, द्रव्यवाद, नातागोता, भ्रष्टाचार यदि गर्ने हो भने ठुला पार्टी ठिकै थियो त, उनीहरू गलत छन् भनेर नै यिनीहरू खुल्या हो। यिनीहरू पनि उनीहरू जस्तै हुने हो भने उनीहरू ठिक थियो भन्ने मेरो एउटा प्रश्न कुरा हो। अर्को कुरा के हो भने म मधेसी जनताको, मधेसी मुद्दाको, मधेसी विचारको विरुद्धमा होइन, तर मधेसको खोल ओढेर मधेसी जनतालाई बलि प्रदान गर्न बाध्य गरेर, मधेसमा आन्दोलित गराएर, जनतालाई बन्धक बनाएर केन्द्रीय सत्ताको दोहन गर्ने, व्यक्तिगत लाभ लिने, व्यक्तिगत आर्थिक स्थिति बलियो गराउने ती पात्रहरूको विरुद्धमा चाहिँ हो। अब यसलाई तपाईँले पक्षमा भन्नुहुन्छ कि विपक्षमा भन्नुहुन्छ त तपाईँको विचार हो। तर यदि मधेस आन्दोलन भइसकेपछि मधेसी जनताका जतिवटा माग थिए ती सबै माग सम्बोधन गर्न सक्ने गरी मधेसी दलबाट जो मन्त्रीहरू भए ती मन्त्रीहरूले मधेसलाई केही दिन सकेन भन्ने मेरो आफ्नो बुझाइ हो। हेर्नुहोस्, मधेसमा समस्या छ, जयप्रकाश गुप्ता कृषि मन्त्री भए, नन्दन दत्त कृषि मन्त्री भए, हरिनारायण यादव कृषि मन्त्री भए, मधेसले के पायो भन्न सक्नुपर्छ यिनीहरूले। हृदय त्रिपाठी, विजय गजार, सञ्जय शाहहरू भौतिक योजना मन्त्री बने, मधेसमा हुँदा कि सर किन बनेन यिनीहरूले भन्न सक्नुपर्छ। स्वास्थ्य मन्त्री राजेन महतो हुँदा मधेसमा स्वास्थ्यका कुन चाहिँ राम्रो कुरा भएको छ त्यो राजेन महतोले भन्न सक्नुपर्छ। सञ्चार मन्त्री हुँदा एक सेकेन्डको कार्यक्रम नेपाली सञ्चार माध्यममा एक सेकेन्डको कार्यक्रम मधेस केन्द्रित किन भएन उनीहरू भन्न सक्नुपर्छ। यसरी जनमतलाई सङ्ग्रह गरेर आफ्नै जनतालाई ठग्ने मान्छेहरूलाई म नेताको रूपमा स्वीकार गर्न तयार छैन। नेता भनेको नैतिकतासँग सम्बन्धित कुरा हो। म विरोध गर्दिनँ, म तपाईँलाई प्रश्न बनाऊ, म विरोध गरेको छैन, सही कुरा मात्रै भनिदिएको
हो। हजुर,
तपाईँका
जुन सामाजिक सञ्जालमा जुन स्टेटस आउँछ अनि सञ्चार माध्यममा जुन तपाईँको अन्तर्वार्ताहरू तपाईँका संवादहरू जो आउँछन् त्यो हेर्दाखेरि मान्छेले के भन्न थालिसक्यो भने राजेश ऐराज एउटा प्राज्ञिक व्यक्ति हो, बौद्धिक व्यक्तित्व हो, विश्लेषण राम्रै गर्छ, न्युट्रल भएर गर्छ भन्ने जुन तपाईँमा छवि थियो, तर पछिल्लो केही समयमा तपाईँले जुन किसिमले मधेसी दल र तिनका नेताप्रति विश्लेषण गर्दै आउनु भएको छ त्यसले गर्दाखेरि यो मान्छे राजेश ऐराज भन्ने सत्तासीन तत्कालीन नेकपा एमालेको र अहिलेको नेकपाको चाहिँ एउटा प्रवक्ताको रूपमा काम गरेको छ, उसको मात्रै पक्ष पोषणको चाहिँ किसिमले विश्लेषण गरिरहेको छ भन्ने कुराहरू पनि आइरहेको कारणले गर्दाखेरि मैले यो जिज्ञासा तपाईँका राखेको।
तपाईँले भनेको सही हो, तर मेरो बुझाइ थियो भने एमाले बाइट बडीमा भ्रष्टाचार गर्यो भनेर प्रदेश नम्बर दुईको मुख्यमन्त्रीले वीरगन्जको जग्गा बेच्न पाउनुपर्छ भन्ने तर्क गलत हो। काङ्ग्रेसले लाउडा प्रकरणमा भ्रष्टाचार गर्यो भन्दैमा प्रदेश नम्बर दुईको सरकारले म चाहिँ रथडको एलानी जग्गा बेचेर खान पाउनुपर्छ, उसले अर्बो खाएको छ, मैले करोडौँ भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने तर्क गलत हो है। अर्को कुरा तपाईँले म प्रश्न गरौँ कि मधेसभरि छ छ महिना नागरिकलाई बन्धन गरेर एमाले खराब दल हो, यो मधेस विरोधी दल हो भनेर मत लिएका दलले जितेको भोलिपल्ट एमालेको सरकारलाई लिखित समर्थन दिएर पाँव पूजा गर्छ भने त्यस्ता दलको पक्ष पोषण म गर्न सक्दिनँ।
हजुर,
संविधान गलत हो, यो संविधान पुनर्लेखन गर्नुपर्छ, पुनर्लेखन नगरिकन म सरकारमा जान्न भनेर अडान गरेका पात्र भोलिपल्ट गएर आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्न पाऊँ, म चाहिँ उप प्रधानमन्त्री बन्न पाऊँ भनेर निवेदन हाल्छ भने म त्यस्ता पात्रको पक्ष पोषण गर्न सक्दिनँ। मलाई मधेसलाई माया गर्ने, मधेस केन्द्रित सोच भएका, मधेसी जनतालाई सुधार होस् भन्ने चाहना भएका यदि कोही नेता छ भने म तिनलाई सम्मान गर्न तयार छु। तर जनतालाई ठग्ने, मधेसमा गएर क्रान्तिकारी कुरा गर्ने, यहाँ आएर पहाडी दलको पहाडी नेताको पाउँ पूजा गर्ने पात्रहरूलाई मेरो नजरमा त्यो स्वीकार्य छैन। म अध्ययन गर्ने मान्छे हो, म कुनै दलको लठाइ छैन, मैले कुनै दलको सदस्यता छैन हो। म मधेसी दललाई सवाल गरिराख्दा उनले ममाथि आरोप लगाउनु स्वाभाविक हो, यसलाई मैले अन्यथा लिन्न। तर उनका चरित्र सही हुने हो भने मैले आरोप गर्ने ठाउँै लाउँदिनँ।
हजुर, त्यसो भए नि मधेसलाई तपाईँ माया गर्ने मान्छे, मधेसी जनतालाई तपाईँ माया गर्ने मान्छे, मधेसी हक अधिकारको विषयमा तपाईँ वकालत गर्ने मान्छे, जसले मधेसी जनताका अधिकार हक अधिकार संविधानमा समेट्छु, संविधान संशोधन गर्छु भनेर पटक पटक सम्झौता गरेर पनि त्यो सम्झौता कार्यान्वयन नगरी धोका दिँदै आएका सत्तासीन दलहरूको विषयमा त तपाईँ यति चर्को बोल्नुहुन्न।
म सधैँ बोलेको छु कि तपाईँ सोच्नुहोस्, यदि मधेसी दलले एकचोटि काङ्ग्रेससँग सहमति गर्यो र त्यो सहमति लागू गरेन भने फेरि त्यही दलले त्यही काङ्ग्रेससँग सहमति गरेर सरकारमा जानुपर्छ। त्यो उपेन्द्रजीले यसअघि माओवादीसँग सहमति गर्नुभएको थियो, सरकारमा जानुभएको थियो, त्यो सहमति यदि माओवादीले लागू गरेको थिएन भने फेरि त्यही माओवादीको पात्रसँग सहमति गर्नुपर्छ। त्यो तपाईँले थाहा छ, 70 मन्त्री भएका छन् मधेसको आन्दोलनबाट, मधेस केन्द्रित दलबाट नेतृत्व गरेर 70 मन्त्री भएको छ। मधेसले के पायो?
अनि दिने ठाउँमा बसेकाहरू त दिने ठाउँमा बसेकाहरू
मान्छेले दिँदैन भने भोलिपल्ट त्यसैको ढोकामा पनि किन? यदि काङ्ग्रेसले मधेसलाई 50 सम्झौता गरेर धोका दियो भने 50 पछि मधेस केन्द्रित दलले काङ्ग्रेससँग गठबन्धन गर्नुपर्छ। के हो? यदि एमाले मधेस विरोधी हो भने एमालेको सरकारमा उपेन्द्र यादवजीहरू बस्नुपर्छ। के हो? यदि राप्रपा मधेस विरोधी हो भने उनीसँग सहकार्य गरेर सत्ता साझेदार गर्नुपर्छ। के हो? जनतालाई धोका दिनु हुँदैन, धोका दिन मिल्दैन। त्यही भएर तपाईँले म प्रश्न गरौँ कि 38 सम्झौता गरेका छन् यिनीहरू, एउटै ढुङ्गाबाट दुई दुईचोटि ठोकिनु भनेको मूर्खता होइन?
अनि जसले ठोकिरहेको छ सम्झौता गरेर अधिकार पनि दिइरहेको छैन, त्यो चाहिँ ठिक हो
होइन? त्यो ठिक हो भनेकै छैन, मैले भनेको छु जसले ठगिराखेको छ सँगै पटक पटक सम्झौता गरेर सरकारमा किन जाने? यदि यो
भइहाल्छ कि पाइहाल्छ कि दिइहाल्छ कि भन्ने आशा छ नि त
होइन? यो संविधान गलत हो भने संविधान सभाको तलब किन खाने? यो सरकार मधेसमुखी होइन भने आफ्नो श्रीमतीलाई राज्यमन्त्री किन बनाउने? यदि यो पहाडी दलहरू पहाडी शासकहरू मधेस विरोधी हो भने त्यहीसँग त्यसैको पाउँदा गरेर त्यसैको छेउमा बसेर किन राजनीति गर्ने? आफ्नो स्वतन्त्र जस्तो के हो? खै कहाँ छ? 38 सम्झौता एकैदिन भएको त होइन नि?
होइन नि, त पटक पटक भएको छ।
आजसम्म पटक पटक सम्झौता भएको छ, एउटै दलसँग तिन पटक चार पटक सम्झौता गर्नुपर्छ। के हो? यदि कुनै दलले एकपटक सम्झौता गर्यो र त्यो सम्झौता लागू गरेन भने त्यो दलसँग अर्को सम्झौता गर्नुपर्छ के हो। राजनीति भनेको धारणा होइन, राजनीति भनेको परिणाम हो।
हजुर,
मधेसमा जातीय राजनीति गर्नु भनेको मधेसको पक्षको कुरा हो। बजेट नम्बर दुईको बजेटहरू स्वाटै आफ्नो खातामा राख्नु भनेको मधेसको पक्षको कुरा हो। अतिथिका लागि 80 लाख 90 लाख खर्च गर्नु भएको मधेसको पक्षको कुरा हो। मधेसमा भ्रष्टाचार गर्नु भनेको मधेसवादी चिन्तन हो, होइन नि। मधेसी जनताले अहिले अहिले मधेसमा जुन खालको गर्मी बढेको छ, जुन खालको प्राकृतिक विपदाहरू छ, मधेसमा जुन खालको गरिबी छ, 15,000 20,000 को लागि मधेसका युवाहरू विदेशी राखेको छ, त्यो उनीहरूलाई कुनै योजना छ प्रधानजीको सरकारमा?
त्यो त गर्न संघीय सरकारले पनि त गर्न दिइरहेको छैन, ऐन कानुन बनाइदिएको छैन, कर्मचारी पठाइदिएको छैन, बजेट कम छ। मेरो तर्क होइन, जलिल होइन, यो चाहिँ प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीहरूले भन्दै आएको कुरो हो।
म भन्दैछु तपाईँलाई, जसलाई जलिलो गर्दैछ कि मेरो शासन छैन, मेरो प्रशासन छैन, त्यसको लेखापाल त बजेट मात्रै छ। बजेट छैन, शासन प्रशासन छ, काम गर्ने चाहिँ शासन प्रशासन छैन। एउटा सभामुखले 13 लाख 14 लाख रुपियाँ आफ्नो खातामा ल्याउने चाहिँ व्यवस्था मिल्छ। एउटा मन्त्रीले आफ्नो दाईको के अरे आफ्नै दाईको खातामा चाहिँ कार्यक्रममा चाहिँ यतिको 3 करोड 4 करोड रकमान्तरण गर्न बजेट छ, प्रशासन छ, जनताको घर आँगन सफा गर्न के अरे प्रशासन छैन। मुख्यमन्त्रीको आफ्नो सुरक्षाको लागि 20 जना सिपाही छ, जनताको सुरक्षाको लागि सिपाही छैन। मधेसमा चेलीहरू जलिराखेको छ, मरिराखेको छ। अब कुनै दिन सुन्नु भएको छ कि शोक प्रस्ताव पारित गर्यो प्रदेश नम्बर 2 सरकारले? कुनै दिन सुन्नु भएको छ? त्यही भएर यो जनतालाई ढाँट्ने, जनतालाई छल्ने, जनतालाई झुक्याउने कामहरू यो मधेस पक्षीय छैन। म अन्धो मान्छे होइन, म सब देखिरहेको छु। नेताको चित्र र चरित्र बिचको फरकमा हेर्दैछु। मेरो बुझाइ के हो भने, यदि ठुला पार्टी जस्तै यिनीहरू पनि भ्रष्टाचार गर्ने हो, यिनीहरू पनि जातिवादी गर्ने हो, यिनीहरू पनि अपराध गर्ने हो भने ठुला पार्टी भए पुग्छ, अर्को अर्को दल चाहिँदैन। यदि उनीहरू गलत हो, हामी सही हौ भनेर भन्छन् भने सही भएर देखाउनु पर्यो।
के गरिदिनु पर्यो भन्दा सही हुन्छ? मधेसी जनतालाई न ठगिएको न धोका दिएको हुन्छ होला भन्नुहोस् त, जो राजपा छन् अहिलेको समाजवादी पार्टी छ।
सबभन्दा पहिलो काम प्रदेश नम्बर 2 भ्रष्टाचार मुक्त छ भनेर उहाँहरूले त्यो खालको व्यवस्था लागू गर्नु पर्यो। जनताको राजस्व जनताको आँगनमा पुग्नु पर्यो। पहिलो काम जनताको राजस्व जनताकै घर आँगनमा पुग्नु पर्यो।
त्यो त सबै राजस्व मधेसबाट उठ्ने, मधेसबाट उठ्ने अधिकांश राजस्व त तपाईँको केन्द्रीय सरकारले लान्छ, त्यहाँबाट उसले दिने हो।
उसले जे दिन्छ त्यो त कमसे कम जनताको आँगनमा पुग्नु पर्यो नि। जे दिन्छ त्यति त पुग्नु पर्यो नि, होइन कि के पनि पढेन। राज्यले पठाएको पैसा नेताको लागि मात्र हो कि जनताको लागि हो? अर्को कुरा म तपाईँलाई बताउँ कि मधेसमा जुन खालको व्यवस्था थियो, मधेसका शहीदहरूलाई मधेस केन्द्रित नेताहरूले भनेका थिए कि जब हाम्रो सरकार बन्छ हामीले 50-50 लाख रुपियाँ दिन्छौँ। तपाईँले थाहा छ कि प्रदेश नम्बर 2 आज पनि तपाईँले तथ्याङ्क हेर्नुभयो भने प्रदेश नम्बर 2 सांसदहरूले शहीद परिवारभन्दा पनि आफ्नो परिवारलाई ध्यान दिएको छ। कतिजना शहीद परिवारले रोजगारी पाएको छ, कतिजना शहीद परिवारलाई क्षतिपूर्ति पाएको छ, कतिवटा शहीद परिवारको बालबच्चाहरू सरकारी खर्च परिराखेको छ?
होइन, यसो नभन्नु, यसो नभन्नुहोस् राजेशजी, अनि शहीद परिवारहरूलाई रोजगारी प्रदेश सरकारले त दिएकै छ, उनीहरूले पाउने क्षतिपूर्ति पनि त उनीहरूले सङ्घीय सरकारबाटै आए पनि त्यो क्षतिपूर्ति त पुगेकै छ त।
तपाईँलाई जानकारी गराइदिउँ, 63 सालदेखि लिएर अहिलेसम्म 381 परिवारमा राज्यबाट हत्या, 381
हजुर
है, 381 सङ्ख्या भनेको ठुलो सङ्ख्या हुन्छ। र एकदम मेरो प्रश्न बुझाइ क्रान्तिजी के छ भने, मधेसवाद भनेको मधेसी जनताको हितका लागि चिन्तन गर्ने विचार हो, मधेसी दलका लागि, राजेश हैरालका लागि, क्रान्ति शाहका लागि चाहिँ
होइन, पक्कै होइन,
आम जनताको लागि हो। त्यही भएर मधेसवादी दल नाम राख्दैमा कोही मान्छे मधेसवादी हुन्छ भन्ने मेरो मान्यता होइन।
अब त मधेसवादी पनि छैन, अब त उनीहरूले त हामी हिमाल पहाड तराईको समग्र मुलुकको लागि एउटा वैकल्पिक शक्ति हामी स्थापित हुँदैछौँ भनेर उपेन्द्र यादवले, डाक्टर बाबुराम भट्टराईले भनिसक्नु भएको छ। अब त राष्ट्रिय पार्टीको रूपमा अरू आइराख्नु भएको छ।
भन्नका लागि त नेपालका कुनै पनि दलका नेताले म गलत हो भनेर कहिले भन्दैन। घोषणा पत्रका लागि त कुनै पनि राजनीतिक दलको घोषणा पत्र पढ्नुभयो भने नेपाल भोलि नै स्वर्ग हुन्छ भन्ने खालको छ, होइन, व्यवहारले पो मार्यो त हामीलाई। त्यही मेरो प्रश्न बुझाइ, एकदम प्रश्न बुझाइ के हो भने, जनताका लागि जनताको पक्षमा काम हुनु पर्यो। राजनीति भनेको राजधर्म हो, राजधर्म भनेको घृणा सिकाउँदैन, जातिवाद सिकाउँदैन, द्वेष सिकाउँदैन, दूरी सिकाउँदैन, शान्ति अमन चयन र सहकार्य सिकाउँछ है। पहिलो कुरा म तपाईँलाई के आग्रह गरेँ भने, म मधेसी दल, मधेसी जनता र मधेसको विपक्षमा हुँदै होइन, खालि के मात्र चाहेको हो भने मधेसको पक्षमा काम होस्, मधेसका लागि आएका एक एक पैसाको सदुपयोग होस्, जातिवाद नहोस् धर्मको राजनीति नहोस् सबैले न्याय पाओस् त्यति मात्र चाहेको।
त्यसो भए यहाँको विश्लेषणमा यही बुझौँ कि अहिले मधेसी जनता जति शोषित छन् पीडित छन् ठगिएका छन् धोकामा परेका छन् त्यो सबैको दोष अथवा जिम्मेवार चाहिँ अहिले मधेसी दल भनेर आफूलाई भनिरहेका दल र नेताहरू नै हुन् सत्तामा रहेका सङ्घीय सरकारमा रहेका सत्तासीन दलहरू चाहिँ यसमा जिम्मेवार दोषी छैनन् भनेर बुझ्दा हुने हो
होइन तपाईँले के बुझ्नु पर्यो र के बुझाइदिनु पर्यो भने सत्तासीन दलहरू मधेसीसँग रङ्गभेद गरे
हजुर
केन्द्रित दलका नेताहरूले मधेसीसँग विभेद गरे म फेरि दोहोऱ्याउँछु सत्तासीन दलका नेताहरू मधेसीसँग रङ्गभेद गरे
हजुर
रेसिकल डिस्क्रिमिनेसन गरे
हजुर
मधेस केन्द्रित दलका नेताहरूले मधेसी जनतासँग विभेद गरे
भनेपछि दुवै जिम्मेवार छन् दोषी छन् भन्न खोज्नु भयो
दुवै दोषी छन्
हजुर
दुवै दोषी छन्
अब
पार्टीले मधेसीलाई ठगेकै कारणले गर्दा मधेस केन्द्रित दल जन्मेको यदि यिनीहरूले पनि जन्तै ठग्छ भने ठुलो पार्टी भत्किहाल्छ नि किन दुई दुईचोटि ठग्नु पऱ्यो भनेर मेरो अडान मात्रै हो।
अब तपाईँको विश्लेषण एकदमै मधेसी जनताको लागि चाहिँ एकदमै निराशावादी देखियो अब केही नै छैन हाम्रो अगाडि होइन अर्को लोकबाट त नेता र दल त आउने होइन यही देशका नेता दलले मधेसी जनताको हक अधिकारका लागि काम गर्ने हो वकालत गर्ने हो तर तपाईँको जुन विश्लेषण छ एकदमै निराशावादी देखियो अब मधेसी जनता जो शोषित पीडित छन् विभेदमा परेका छौँ भनेर कराउँदै आइरहेका छन् उनीहरूको अगाडि अब त अहिले तत्काल त केही बाटो त देखिएन विकल्प छ कुनै
मैले सधैँ पनि आग्रह गरेँ कि तपाईँ कुन ठाउँमा उभिएर हेर्दै हुनुहुन्छ भन्ने कुरा हो कुनै रोगको पहिचान गर्नु भनेको त्यो रोगीलाई चाहिँ निराश बनाउनु होइन उनलाई उपचारका लागि माध्यम प्रशस्त गरिदिनु पर्ने हो
हजुर
मैले मधेस केन्द्रित दलका नेताहरूलाई मैले यसरी भने कि 64 पछि आजसम्म 70 मन्त्री भए तिनले के काम गरे त्यो सार्वजनिक गर्दैन भने भन्नु भनेको मधेस विरोधी अभिव्यक्ति होइन त्यो भनेको उनका उत्तरदायित्वहरू उनका जिम्मेवारीहरू सार्वजनिक गर भनेको
हजुर
मैले चाहिँ नेपालमा 17,000 माओवादीले मार्यो यो गलत गर्यो यो भन्नु भनेको श्रीलङ्कामा 20,00,000 मान्छे मर्दा तपाईँ चुप बस्ने नेपालमा 17,000 मर्दा मात्र बोल्ने भने तर्क गलत हो
हजुर
होइन त्यही भएर म चाहिँ निराशाजनक कुरा गरेको होइन म चाहिँ के भनेको हो भने नेताहरू सचिनु पर्यो नेताहरूले देश केन्द्रित काम गर्नु पर्यो मधेसी जनतासँग जातीय राजनीति गर्नु भएन मधेसका लागि आएका बजेटहरू मधेसी जनताकै लागि खर्च गर्नु पर्यो नेताजीको स्कर्पियोको लागि उनका श्रीमतीलाई मन्त्री बनाउनको लागि छोरालाई सिए बनाउनको लागि ब्राह्मण भत्ता र खाजा खर्चको लागि होइन जनताकै लागि खर्च हुनु पर्यो मात्र भने
अब अन्त्यमा नि राजजी अब तपाईँसँग यो संवाद भएको मौका छोपेर सोध्न मन लागिहाल्यो जुन स्वतन्त्र मधेसको माग गर्दै सिके राउतले जुन एउटा समूह चलाएका थिए त्यो सिके राउत र केपी ओली बीच जुन किसिमको एउटा युटर्न भएर एउटा सहमति भयो र उनी मूलधार राजनीतिमा आएर एउटा पार्टी पनि गठन गरेर निर्वाचन आयोगमा पनि दल दर्ता गरायो यो प्रकरणलाई तपाईँले कसरी लिनुहुन्छ कसरी विश्लेषण गर्नुहुन्छ कि मान्छेहरू भन्छ नि यहाँ जरुर केही भित्र केही खेल छ भनेर बुझ्दैछ
सिके राउतले 11 बुझे सहमति छ त्यो 11 बुझे सहमतिमा मधेस र मधेसी जनता कहीँ पनि छैन तपाईँको सहमतिले राम्ररी पढ्नुभयो भने सिके राउतजीले लाउने लुगा उनका टोपी उनका के अरे प्रकाश पम्पलेट उनका कार्यकर्ता उनका दल उनका मुद्दा अर्थात् त्यो सहमति मधेसका लागि होइन कि जनमत पार्टीका लागि मात्रै हो प्रश्न त्यो कुरोमा पात्रले पहिलो सहमतिमै मधेसी जनता र त्यसका अधिकारको विषयमा मौन बसेर त्यो पात्रले भोलि मधेसलाई न्याय दिन्छ भन्ने मेरो बुझाइ छैन
त्यो पनि धोका हो
सहमति मधेसी जनताको पक्षमा होइन मधेसी भूमिको पक्षमा होइन त्यो सहमति नेपाल सरकार र जनमत पार्टीको बिचमा भएको सहमति मात्रै हो तपाईँ नबस्नु त्यो कुरोमा
अनि जसरी मैले अलिकति सहज रूपमा यो मेरो जिज्ञासालाई राख्न खोजेँ जुन किसिमले सिके राउतले स्वतन्त्र मधेस देशै मागेर हिँडिरहेका थिए एउटा आन्दोलन छेडेका थिए होइन त्यही सिके राउतले आज आएर सबैभन्दा राष्ट्रवादी भनेको यो देशमा नेता भनेको केपी ओली हुन् भन्ने किसिमले जुन अभिव्यक्ति दिए र यु टर्नमा जुन सहमति भयो त्योभित्र केही खेल छ हो
हेर्नुहोस् आजको समयमा उपेन यादव राजेन्द्र महतो मोहन ठाकुर सिके राउतमा सैद्धान्तिक रूपमा कुनै फरक छैन उपेन यादव केपी ओलीको सरकारमा सामेल भएको पात्र हो राजेन्द्र महतो मोहन ठाकुरजीहरू लिखित समर्पण तथा समर्थन दिइसकेका पात्र हुन् सिके राउतले संविधानलाई स्वीकार गरेर केपी ओली नै राजनेता हो भन्दै गरेको पात्र हो अर्थात् तिनटै बोतलमा रक्सी एउटै हो
बोतल मात्रै फरक हो,
आकारहरू मात्रै फरक हुन्,
बोतल मात्रै फरक हो, रक्सी एउटै हो भन्नु खोज्नुभयो,
एउटै हो।
एउटा कुरा अर्को पनि सुनियो कि प्रधानमन्त्री केपी ओलीले मधेसमा राजपा र तत्कालीन फोरम नेपालको विकल्पमा एउटा आफू निकटको शक्ति तयार गर्नका लागि नै सिकेसँग त्यस्तो सहमति गरेका हुन्, त्यो युटर्न गरिएको हो भन्ने कुराहरू आइरहेको छ, कतिको सत्यता देख्नुहुन्छ यसमा?
मलाई यसमा लाग्दैन, किनभने मधेसको मतको भार हेर्नुभयो भने गत निर्वाचनमा पनि मधेस केन्द्रित दलभन्दा धेरै मत
नेकपाले
र एमालेले पाएको छ।
हजुर,
त्यही भएर मधेसभित्र छिर्नका लागि नेपाल कम्युनिस्ट पार्टीलाई सिके राउत अथवा राजपा अथवा सशपोको आवश्यकता पर्छ जस्तो मलाई लाग्दैन। अर्को कुरो, केपी ओलीलाई अथवा यो सरकारलाई म चाहिँ तपाईँको पक्षमा छु भनेर त्यत्तिकै कसैले राजपाको विरोध गर्छ, मधेस केन्द्रित दलको विरोध गर्छ भने त्यो आफ्नो व्यक्तिगत सोच होला। तर राम्रो चाहिँ के हुन्थ्यो भने मधेस केन्द्रित तिनटै दलहरू सशपोदेखि लिएर राजपादेखि लिएर सिके राउतजीहरू सँगै बसेर मधेसका जनताका सवालमा, मधेसका भूमिका सवालमा, मधेसमा हुने वैदेशिक हस्तक्षेपका सवालमा साझा श्वेत पत्र जारी गरेर सहकार्य गरेर जनताको पक्षमा अब काम गर्ने, अब भ्रष्टाचार नगर्ने, जातिवाद नगर्ने, जनताका लागि काम गर्ने भनेर साझा प्रतिबद्धता जारी गरेको भए उनीहरूप्रति सम्मान सार्वजनिक हुन्थ्यो। मधेस केन्द्रित दलहरू जो 70 जो मन्त्रीहरू भएका छन् उनीहरू आफ्नो तर्फबाट मेरो मन्त्री कालमा मधेसका लागि मैले यो यो राम्रो काम गरेँ, यो यो काम गर्न सक्छ भनेर श्वेत पत्र जारी गरेको भए त्यो अझ बढी सम्मानका विषय हुन्थ्यो। प्रदेश नम्बर 2 रहेका मन्त्रीहरू, सांसदहरू र मधेसका नेताहरूले म आफ्नो 30 वर्ष 20 वर्ष 25 वर्ष कार्यकालमा मधेसका लागि यो यो ठाउँमा यो यो विकास गरेको छु है भनेर सार्वजनिक गरिदिएको भए राम्रो विषय हुन्थ्यो। तर त्यो काम गर्नु पर्यो सार्वजनिक गर्नको लागि, काम गरेको हुनु पर्यो सार्वजनिक गर्नको लागि, भाषणले मात्रै मधेस सम्मानित हुँदैन।
हस्, हामीलाई समय दिनुभयो, यहाँको समय अनि महत्त्वपूर्ण संवादका लागि धेरै धेरै धन्यवाद राजेश अहिराजजी।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक राजेश अहिराज। कार्यक्रम जनसरकारको आजका लागि निर्धारित समय सकिएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो यसका लागि यहाँलाई धन्यवाद। प्राविधिक मित्र दिपेन्द्र अनि सदलामलाई पनि धन्यवाद। म क्रान्ति शाह अहिलेका लागि छुट्टिन चाहन्छु। नमस्कार।